المرسلين، خاتم النبيين بالقاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المأسومين، لا سيما بقية الله في الأرذين، روحي وأرواح العالمين لتراب مقدمه الفدا، واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: وآية لهم أن حملنا ذريتهم في الفلك المشحون وخلقنا لهم من مثله ما يركبون وإن نشاء نغرقهم فلا صريخ لهم ولا هم ينقذون إلا رحمة منا ومتاعا إلى حين. صدق الله العلي العظيم. سورة مبارکہ یاسین کی ہم آیات کی تفسیر پیش کر رہے ہیں، جو قرآن کا دل ہے سورہ، اور اللہ سبحانہ وتعالی نے اس میں بے انتہا فضائل و مناقب پیش کیے ہیں، بے انتہا توحید کا اور معاد کا تذکرہ کیا ہے. اور اس سورہ میں سارے معارف ہیں، پورے قرآن کا دل اس لیے کہا گیا کہ پورے قرآن کے اس کے اندر اللہ سبحانہ وتعالی نے اس میں خلاصہ پیش کر دیا. اور انشاءاللہ ہم چند آیات کی تفسیر پیش کریں گے، کیونکہ آج روزے وفات حضرت خدیجۃ الکبریٰ بھی ہے، اس لیے کچھ بی بی کے بھی فضائل کو ہم پیش کریں گے. تو اللہ سبحانہ وتعالی نے جہاں پہ اپنی نشانیاں بتانا شروع کی ہیں کہ ہماری یہ نشانی ہے، یہ نشانی ہے، انبیاء کا واقعہ سنایا، مکے والوں کو اللہ توحید سمجھا رہا ہے کہ جو رسول خدا صلی اللہ علیہ وسلم پہ ایمان نہیں لے کے آ رہے تھے، تو کہا کہ بھائی ان لوگوں کو بتاؤ کہ ہم نے جیسے گزشتہ انبیاء بھیجے ان کو بھی لوگوں نے انکار کیا تھا، اور حضرت حبیب نجار ان پہ ایمان لے کے آئے، افراد کم تھے ایمان لے کے آئے. اور وہاں پہ پھر اللہ سبحانہ وتعالی نے کہا کہ بھائی وہ بھی جب دنیا سے چلے گئے حضرت حبیب نجار، ان کے لوگوں نے شہید کر دیا، تو کہتے رہے اے کاش میرے لوگوں کو پتا ہوتا کہ اللہ نے مجھے کیا، مجھ پہ کیسی میری مغفرت کی اور کیا مجھ پہ کرم کیا. اور پھر اللہ نے کہا کہ دیکھو یہ لوگوں کے درمیان میں بھی بس صرف حسرتیں رہ جائیں گی جب یہ لوگ ایمان نہیں لائیں گے اور بے ایمان دنیا سے چلے جائیں گے. پھر اس کے بعد اللہ سبحانہ وتعالی نے نشانیاں گنوانا شروع کی، کہا کہ ہم نے مردہ زمین کو زندہ کیا، یہ نشانی ہے، اس میں سے ہم نے پھل نکالے، دانے، اناج، اور تم لا کے اس میں سے کھاؤ، ہم نے ہر چیز کو جو ہے وہ جوڑے دار پیدا کیا. پھر اس کے بعد اللہ نے کہا کہ رات کو جو ہے ہم نے دن سے نکالا ہے، یہ جو ہے ہماری نشانی ہے. پھر اللہ نے اپنی سورج کو بتایا کہ وہ ہماری نشانی ہے کہ وہ اپنے خاص مدار میں اپنے اس میں مقررہ راستوں پر چل رہا ہے. پھر اللہ نے کہا چاند کی اپنی منزلیں ہیں اور وہ دوبارہ پلٹ کے، پھر اس طرح سے اللہ نے کہا کہ سورج جو ہے وہ چاند کی جگہ، یہ اللہ کی نشانیاں، چاند کی جگہ نہیں جا سکتا، دن اور رات کی جگہ نہیں بدل سکتے. پھر ہم نے کشتیوں کو چلا، وفیر وہ کل ان فرق بہون، اور یہ سب کے سب جو ہیں اپنے مدار میں گھوم رہے ہیں. اور پھر اللہ نے آج جو بتایا ہے نشانی، آیت نمبر 41 سے 44 تک ہم چار آیات کی جلیلی تفسیر پیش کریں گے. وآیت لہم انا حملنا ذریتہم فی الفلک المشحون، اور ان کے لیے ایک نشانی یہ ہے کہ ہم نے ان کی ذریت کو بھری ہوئی کشتی میں سوار کیا. لوگوں کی اللہ، یہاں ذریت جو ہے وہ نسل کو کہا جاتا ہے، ذراری، فی الفلک المشحون، بھری ہوئی کشتی میں سوار کیا. یہاں پہ آیا کسی خاص کشتی کی طرف اشارہ ہے، جو جناب نوح کی کشتی تھی، جس میں اللہ نے تمام جانوروں کے جتنے بھی جانور پرندے تھے سب کے ایک جوڑی کو رکھا. یا کہ اللہ کہہ رہا نے ہم نے یہ جو کشتیاں بنائی، یعنی کشتی بنانا بھی اللہ نے سکھایا کیسے کشتی بناتے ہیں. جناب نوح کو ایک کشتی، ایک سفینہ، بہت بڑی کشتی بنا کے دی، یا ان سے کہا کہ بنائیں، اور اللہ نے ان پہ وہی نازلی کیسے بنانی. خیاطی جو ہے دنیا کو جناب کیا کہتے ہیں، انبیاء کے نبی کے ذریعے اللہ نے دنیا کو خیاطی سکھائی، اور مختلف انبیاء کے ذریعے مختلف پیغامات دیے. تو حضرت ہود کو بھیجا، صالح کو بھیجا، حضرت ابراہیم کو بھیجا، مختلف انبیاء کے ذریعے اللہ مختلف کام، یہ زرہ وغیرہ بنا جناب داؤد کے ذریعے، اور مختلف انبیاء علیہ السلام کو اللہ سبحانہ وتعالی بھیجتا رہا، اور ان کے ذریعے مختلف جو ہیں وہ چیزیں انسان کو سکھاتا رہا. تو یہ تمام کے تمام اللہ سبحانہ و تعالیٰ کے بھیجے ہوئے انبیاء تھے، جو لوگوں کو مختلف چیزیں سکھاتے رہے. اور ان تمام انبیاء علیہ السلام نے جو لوگوں کو پیغامات دیے, لوگ ان پہ عمل کریں نہ کریں, لیکن اللہ سبحانہ وتعالیٰ کی طرف سے پیغام آتے رہے, کوئی اللہ کی ہدایت کو اپنا لیتا ہے. اس زمانے میں بھی ایسے تھے, آج بھی ایسے ہیں. اور اللہ کے جو ہیں وہ بہت کم بندے ہیں جو اس کے راستے کو مانتے ہیں, اس پہ چلتے ہیں, جو چل بھی پڑتے ہیں تب بھی اس میں جا کے خیانتیں کرتے رہتے ہیں, دھوکے دیتے ہیں. لیکن ایسے بھی نہیں ہیں کہ اللہ کے ماننے والے نہ ہوں, ہر زمانے میں اللہ کے ماننے والے بندے رہے ہیں. تو خداوند متعال جو ہے وہ بہت کریم ہے, وہ مسلسل پھر بھی پیغام بھیجتا رہتا ہے, مختلف انبیاء کے ذریعے, اولیاء کے ذریعے, اوصیاء کے ذریعے پیغام آتے رہتے ہیں اس کی طرف سے. تو اب اللہ سبحانہ تعالیٰ یہاں پہ فرما رہا ہے آیت اللہم ان حملنا ذریتہم فی الفلک المشحون. تو بھری ہوئی کشتی کو اللہ نے, جناب نوح کو کشتی کوفے میں رہتے تھے, انہوں نے کشتی بنائی اور اس میں بہت بڑی تھی, اور بعد میں پھر اس کے جو آثار ملے ہیں ترکی میں, تو وہ کہتے ہیں وہ عام کشتی نہیں تھی, وہ 6-7 منزلہ کشتی تھی اور بہت بڑی کشتی تھی. یعنی کہ چھوٹی موٹی کشتی نہیں تھی, بلکہ جیسے پانی کا ایک جہاز ہوتا ہے اس طرح سے وہ بہت بڑی کشتی تھی, جس کے ظاہراً 6 یا 7 منزلیں تھیں. اور اس میں سامنے جو ہے وہ ایک پرچم تھا جس پہ پنجتن کے نام کندہ تھے. تو بہرحال یہ تو احمد علیہ السلام نے بتایا, لیکن یہ کہ وہ کشتی جو ہے وہ اس کے جو آثار ملے ہیں کوہ جودی جو ہے وہ, اس سے دیکھنے سے اندازہ ہوتا ہے کہ وہ عام کشتی نہیں تھی, بہت بڑی کشتی تھی. تو ابھی شاید اس کشتی کی طرف اشارہ ہو. آیت اللہم ان حملنا ذریتہم فی الفلک المشحون, ہم نے ان کی نسلوں کو بچایا. جب ایک کشتی, ہماری نشانی یہ ہے کہ ہم نے اس کشتی میں سوار کیا, تو اب یہ سارے جانوروں کی نسلیں سب انسانوں, یعنی انسانوں میں سے بھی کچھ اس میں سوار ہوئے حضرت نوح کی. تو انسان کے لیے اللہ سبحانہ وتعالیٰ نے بہت بڑی نشانی رکھی ہے, کشتیوں پہ سوار ہوتا ہے, سمندروں کو پار کرتا ہے, دریاؤں کو پار کرتا ہے ان کشتیوں کے ذریعے. تو اللہ سبحانہ وتعالیٰ وَخَلَقْنَا لَهُم مِّن مِّثْلِهِ مَا يَرْكَبُونَ, اور اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے اور ان کے لیے ہم نے ویسی ہی اور چیزیں پیدا کی جن میں وہ سوار ہوتے ہیں. تو سورہ زخرف میں اللہ سبحانہ وتعالیٰ نے جَعَلَ لَكُم مِّنَ الْفُلْكِ وَالْأَنْعَامِ مَا تَرْكَبُونَ, اور ہم نے تمہارے لیے کشتیاں, اور اللہ نے ان کے لیے کشتیاں تمہارے لیے بنائیں. وَالْأَنْعَامِ مَا تَرْكَبُونَ, اور اللہ کہہ رہا ہے ہمارے لیے کہتا ہے پھر وَالْأَنْعَامِ مَا تَرْكَبُونَ, اور جانوروں کو بنایا. تو اس آیت میں اللہ کہہ رہا ہے کہ وَخَلَقْنَا لَهُم مِّن مِّثْلِهِ مَا يَرْكَبُونَ, اور کشتیوں جیسی چیزیں بنائی جس پہ جو ان کا مرکب قرار پائے. مرکب یعنی جس پہ وہ سواری کرتے ہیں, جیسے گھوڑے ہیں, اونٹ ہیں. اب تو ہاتھی بھی اس زمانے سے بہت سے لوگ عرصے جو ہیں اس کو رام کر لیتے ہیں, خچر ہیں, گدھے ہیں, بہت سے جانور ہیں جن پہ انسان سواری کر لیتا ہے. اور صرف یہی نہیں بلکہ کشتیاں, کشتیوں جیسے اللہ کہہ رہا ہے کہ یعنی جانوروں کی طرف صرف اشارہ نہیں ہے, بلکہ مم مثلہ ما یرکبون کشتیوں جیسے, یعنی پانی کے جہازوں کی, ہوا جہازوں کی, ریل گاڑیوں کی. یعنی اللہ یہ بہت علم غیب سے بشارت دے رہا ہے پہلے سے کہ ایسی ہم نے بنائی ہیں, اور یہ اللہ ہی انسان کو سکھاتا ہے ایسی چیزیں بنانے کا کہ انسان یہ جو بنا لیتے ہیں. تو یہ سب چیزیں بعد میں بنیں گی, اللہ پھر یہ غیب سے بتا رہا ہے کہ ایسی ہی چیزیں بنیں گی کشتی کی جیسی, یعنی کشتی جیسے پانی کے جہاز اور مخلوقات, گاڑیاں, یہ وہ سب بنیں گی جو کہ جانور نہیں ہے, اس جیسی یعنی انسان بنائے گا, انسان کی بنائی ہوئی چیزیں ہوں گی. اور وعلیہ وعلی الفلک تحملون, سورہ مؤمن میں آیت نمبر 80 میں اللہ فرما رہا ہے کہ اور ان کشتیوں پہ اور وعلی الفلک تحملون, اور یعنی ان جانوروں پہ اور ان جیسے اور کشتیوں پہ تم سواری کرو گے. تو اللہ سبحانہ و تعالیٰ نے جو ہے وہ یہ خبر دی ہے کہ انسان جو ہے وہ ایسی بہت سی, یہ خود اللہ کی نشانیاں ہیں کہ انسان کے لیے سمندر, دریا بھی مسخر ہو جاتے ہیں اور انسان اس میں بھی سفر کر پاتا ہے, جبکہ اس میں پانی کا تلاطم ہوتا ہے, کیسے کیسے لہریں ہوتی ہیں, کیسے کیسے اس میں مخلوقات ہیں, کیسے کیسے جانور ہیں, کیسے کیسی مچھلیاں ہیں اس ان سمندروں کے اندر کہ جو انسان کو کھا جائیں, لیکن انسان کے لیے اللہ نے کشتیاں بڑی بڑی بنا دیں کہ انسان جو ہے ان سے بچ جاتا ہے. اور جانور نہ بھی ہوں تو اللہ سبحانہ تعالیٰ کہتا ہے کہ وَإِن نَشَأْ نُغْرِقْهُمْ فَلَا صَرِيخَ لَهُمْ وَلَا هُمْ يُنْقَذُونَ, اور اگر ہم چاہتے تو انہیں غرق کر دیتے, نہ ان کا کوئی فریاد رس ہوتا اور نہ ہی ان کو رہائی ملتی. فَلَا هُمْ يُنْقَذُونَ, فَلَا صَرِيخَ لَهُمْ وَلَا هُمْ يُنْقَذُونَ, तो यहां उनको इनकाद अगर कहीं नहीं, उनको कोई निकालने वाला ना होता, बचाने वाला ना होता, ये रहा देनी है। तो अब ये इंसान जो है वो गर्क हो जाता है, वह नशा नुगरिकुम, इंसान डूब जाता। बहुत सी आयात में अल्लाह सुब्हानहू कहते हैं कि जब इंसान को हम बचा लेते हैं, डूबने से बचा लेते हैं, जब डूब रहा होता है, किसी परेशानी में होता है, तो हमें बुलाता है। जब उसे बचा लेते हैं, तो बचने के बाद जब बाहर निकल आता है, तो ऐसे गुजर जाता है जैसे हमें जानता ही नहीं, अभी हमें पुकार रहा था, डूब रहा था। तो यानी अल्लाह की मारिफत इंसान को हासिल नहीं, इंसान जो है जब परेशान होता है उसको बुला लेता है। जैसे आजकल अभी ये कोरोना वायरस है, सबके सब लोग लॉकडाउन में हैं, परेशान हैं, तो सबके सब फौरन इबादत, तौबा, इनाबत सब कुछ शुरू कर देते हैं। जैसे ही परेशानियां बीमारियां दूर होती हैं, फिर दोबारा उन्हीं गुनाहों में चले जाते हैं, फिर उन्हीं इंसान जो है पुराने अपने तरीक़ाकार के ऊपर पलट जाता है। उसके अंदर जो है वो बहुत ज़्यादा असर नहीं होता इन परेशानियों का, बीमारियों का। तो अल्लाह सुबहान तआला कह रहा है कि ये सब हमारी जो है तरफ से तुम्हारे लिए नजातें आती हैं, हम चाहें तो तुम्हें गर्क कर दें, लेकिन तुम्हें को बचाने वाला नहीं। अगली आयत में अल्लाह कहता है इल्ला रहमत मिन्ना व मताअन इला हीन, ये अगर तुम बचते हो मगर ये हमारी रहमत और एक मुद्दत तक के फायदे हैं कि तुम डूबते नहीं हो। ये हमने कश्तियां दी, ये सब चीजें जो हमने दी हैं ये हमारी तरफ से हैं। तो इंसान को अल्लाह ने क्या कुछ सिखाया, जनाब नूह के जरिए कश्ती बनाना, हजरत इदरीस के जरिए खयाती, यानी मुख्तलिफ चीजें इंसान, खयाती यानी यही दर्जी का काम, यानी मुख्तलिफ अल्लाह ने चीजें इंसान को अता की हैं। इन सब के जरिए इंसान जो है वो अल्लाह सुबहान व तआला की उन रहमतों से बहरवर होता है, लेकिन बहुत जल्दी ये इंसान जो है वो भूल जाता है, बहुत जल्दी जो है अल्लाह की रहमत को इनका भूल जाता है, जब रहमतों का मोहताज होता है। बहुत से ऐसे लोग हैं, कुरान में अल्लाह सुब्हान तआला कहता है सूरह फजर में, अगर आप सूरह फजर को उठा के देखें तो उसमें भी एक इशारा है कि अल्लाह सुब्हान तआला वहां पर भी कहता है। तो अल्लाह सुब्हान तआला फरमाता है कि फअम्मल इंसानु इज़ा मब्तलाहु रब्बुहु फअकरमहु व नअमहु फयकूल रब्बी अकरमन। के मगर जब इंसान को इसके रब ने आजमाइश में डाला, इसे इज्जत बख्शी, यानी इज्जत भी आजमाइश है, इसे नेमत अता की, नेमतें भी आजमाइश हैं। लेकिन क्या होता है जब अल्लाह कह रहा है कि मैं उसको इज्जत देता हूं और उसको नेमत देता हूं, तो कहता है ऐ मेरे रब तूने मुझ पे मुझे इज्जत बख्शी है। वह अम्मा इज़ा मब्तला हो फ़कदर अलैहि रिज़्क़हु, और जब वो यानी और जब वो अल्लाह सुब्हान तआला इसे आजमाइश में डालकर इसके रिज्क में तंगी पैदा कर देता है, यानी रिज्क का मिलना अल्लाह की खुशनूदी की अलामत नहीं है, आजमाइश है। रिज्क का जाना अल्लाह की नाराजगी की अलामत नहीं है, आजमाइश है। अल्लाह कह रहे जब हम उसके रिज्क को तंग कर देते हैं, रिज्क में तंगी पैदा करते हैं, तो वो कहता है ऐ मेरे रब तूने मुझे जिल्लत से दोचार कर दिया। फयकूलु रब्बी अहानन, मेरे रब ने मेरी तौहीन कर दी। कल्ला बल्ला तुकरिमूनल यतीम वला तहाज़ूना, अल्लाह सुब्हान तआला कह रहे हैं ना ना हम दौलत देते हैं कि हम राजी हैं, ना छीनते हैं कि हम नाराज हैं, देते हैं आजमाइश के। ये अपने जिम्मेदारियां पूरी भी करता है, जहां जहां कुरान करीम के अंदर आया है अकीमु सलात वातु ज़कात, उसके फौरन साथ ही अल्लाह ने नमाज कायम करने के बाद रोजे रखने के साथ साथ फौरन एक बात कही कि और ज़कात अदा करो, वह ज़कात दो। यानी इंसान राह खुदा के अंदर जो माली उसकी जिम्मेदारियां उन्हें भी पूरा करे, रोजा रखो हाँ, लेकिन इफ्तार भी दूसरों को कराओ। अल्लाह ये जो दौलत दे रहा है ये अल्लाह मुझ पर आजकल बड़ा मेहरबान है, उसने मुझे दौलत दी है, लेकिन ये इस बात की अलामत नहीं कि अल्लाह राजी है आपसे। बहुत दौलतमंद है दुनिया से, अल्लाह उनसे राजी नहीं है। आज दौलत छीन ली, ये नाराजगी की अलामत नहीं है, दोनों आजमाइशें हैं। जब दौलत छीन लेता है अल्लाह सुब्हान व तआला, तो ये इस बात की अलामत नहीं नाराज है, बल्कि आजमाइश है। अब सब्र करते हो या नहीं करते, दौलत दी है तो शुक्र करते हो या नहीं करते। शुक्र मैंने अर्ज किया था कि सिर्फ शुक्र ये नहीं कि शुक्र अल्लाह शुक्र अल्लाह का, बल्कि कई मरतबा उसका सही इस्तेमाल ये शुक्र है। तो अल्लाह सुबहान व तआला ये मुख्तलिफ आजमाइशें इंसान के लिए भेजता रहता है। इन तमाम आजमाइशों के अंदर इंसान के लिए कई लोग ऐसे हैं कि जो तब तक अल्लाह की इबादत करते हैं जब तक उसके पास दौलत है, जैसे छीन के तो कहते हैं अब क्यों इबादत करूं, अल्लाह ने सब कुछ छीन तो लिया। कई तब तक इबादत करते रहते जब तक कुछ नहीं होता, जब तक कुछ नहीं है इबादत करते रहेंगे, परवरदिगार मुझे अता कर, जैसी दौलत आ गई तो आपका जिसके लिए इबादत कर रहा था मिल तो गया। अरे भाई ये इंसान की आजमाइशें, दौलत का मिलना भी, अभी भी मेरा शुक्र अदा लाता है, बजा लाता है, ये अभी भी इबादत करता है, अभी भी لوگوں کے حقوق ادا کرتا ہے یا نہیں کرتا. تو اللہ سبحانہ و تعالیٰ نے یہ ہمیں بہت سی نعمتیں دی ہیں, اور ان نعمتوں کے اندر ایمان بہت بڑی نعمت. آئیں ذرا ایک بیوی سے متعلق کچھ جملے پیش کروں آپ کی خدمت میں. یہ آج میں پیش کر رہا تھا تفسیر الامثل, جو تفسیر نمونہ جس کا فارسی میں نام ہے تفسیر نمونہ, اردو میں بھی تفسیر نمونہ ہی کے نام سے نمونہ, یعنی الامثل مثالی تفسیر. نمونہ سے مراد وہ اردو والا نمونہ نہیں بلکہ مثالی تفسیر الامثل. تو انہوں نے جو ہے یہ 27 جلدوں میں فارسی میں لکھی ہے. بہرحال یہ بہت اچھی تفسیر ہے, اس سے میں پیش کر رہا تھا آج کچھ مطالب. تو آج پیش کرنا چاہوں گا جناب خدیجۃ الکبریٰ سلام اللہ علیہا سے متعلق کچھ مطالب. اور تو ان کی مثال یہی آج میرے موضوع سے متعلق بھی ہے کہ یہ جو ہے اللہ سبحانہ تعالیٰ کہہ رہا رحمتم, یعنی یہ اللہ سبحانہ تعالیٰ کی رحمت کا نتیجہ ہے کہ انسان جو ہے وہ ان آزمائشوں میں کامیاب ہوتا ہے. آئمہ علیہ السلام نے جناب خدیجۃ الکبریٰ کے بے انتہا فضائل و مناقب, بہت سی کتابیں ہیں بڑی تفصیلی, علماء نے تو بڑی بڑی 600-700-800 صفحے میں کتابیں لکھ دی ہیں جناب خدیجۃ الکبریٰ کی فضیلت پہ. آئمہ علیہ السلام نے ناز کیا ہے جناب خدیجہ پہ اور اپنا تعارف کروایا. امام حسن مجتبیٰ نے کہا کہ میں اپنی نانی خدیجہ سے مشابہ ہوں. سب سے زیادہ خوبصورتی کی جو آئمہ علیہ السلام میں رسول خدا بہت خوبصورت تھے, بہت خوبصورت. بعض علماء نے سوال کیا ہے رسول خدا کی خوبصورتی سے متعلق, مرحوم آغا آیت اللہ سید عبد الکریم کشمیری سے سوال کیا کہ جناب یوسف زیادہ خوبصورت ہے جناب رسول خدا صلی اللہ علیہ وسلم. کہا جناب یوسف کو دیکھ کے خواتین مصر نے اپنی انگلیاں کاٹ دی تھی, اگر رسول خدا کو دیکھتی تو دلوں کو کاٹ لیتی, اتنے خوبصورت تھے رسول خدا. لیکن بنو امیہ نے بعض نے جناب خدیجہ کے بغض و عداوت میں, وہ بھی کہ جناب سیدہ جناب امیر سے, کیونکہ ان کی نسبت جناب سیدہ کی ماں تھیں اور جناب امیر کو پالا تھا, ان کی بھی ماں تھیں کیونکہ ان کو پالا تھا, اور پھر ان کے جناب امیر ان کے داماد تھے, اس لیے تو ان دونوں کے بغض میں جو ہے بنو امیہ نے بہت کچھ ان سے متعلق بتایا کہ بوڑھی تھیں, معاذ اللہ استغفر اللہ بدشکل تھیں, یہ وہ, یہ سب کچھ ان کے بغض میں, جناب سیدہ جناب امیر کے بغض میں, جناب اہل بیت کے بغض میں. تو جناب خدیجۃ الکبریٰ جمال و کمال میں معراج پہ تھیں. اہل بیت علیہ السلام نے امام حسن مجتبیٰ کی سب سے زیادہ خوبصورتی کی تعریف کی گئی, رسول خدا بہت خوبصورت. وہ رسول خدا جو اتنے خوبصورت, انہوں نے جناب امیر سے متعلقہ یا علی انت کا بدر دو جا, یا علی آپ کا چہرہ چودھویں کے تان جیسا, امام حسن حسین کے نام رکھے حسن اور حسین, دونوں حسن یعنی خوبصورت, نام ہی کا مطلب خوبصورت. تو امام حسن کی خوبصورتی کی بہت تعریف ہے, یعنی خاندان اہل بیت میں امام حسن کی بے انتہا خوبصورتی کی تعریف کی گئی ہے. اور امام حسن مجتبیٰ علیہ السلام نے فرمایا ہے کہ میں اپنی نانی کی شبیہ ہوں, اپنے نانا نانی کی شبیہ ہوں, دونوں کی مجھ میں خوبصورتی پائی جاتی ہے. اور جناب خدیجۃ الکبریٰ سلام علیہا سے متعلق بہت سی قرآن میں آیات بھی ہیں, اور بعض امہات المؤمنین نے رسول خدا سے کہا کہ بھائی خدیجہ میں کیا ہے, کیا رکھا کہ جناب خدیجہ میں بوڑھ کر نہیں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا خدیجہ و عین مثل خدیجہ, کا خدیجہ تم خدیجہ کی بات کرتی ہو, اور خدیجہ جیسی کہاں مجھے کوئی اور کوئی بیوی ملی ہے, عین مثل خدیجہ, خدیجہ کی مثال کہاں ہے دنیا کے اندر. صدقتنی حین کذبنی الناس, خدیجہ نے اس وقت میری تصدیق کی جب لوگ تکذیب کر رہے تھے, کہہ رہے تھے یہ جھوٹے ہیں یعنی نبی نہیں ہیں, وہ کہہ رہے تھے. وَوَازَرَتْنِ عَلَى دِينِ اللَّهِ, اس وقت جو ہے وَعَانَتْنِ عَلَيْهِ بِمَالِهَا, اس وقت جب لوگ دامن چرا رہے تھے مجھ سے, خدیجہ نے اپنی ساری دولت مجھ پہ قربان, اپنے اللہ کے دین پہ قربان کر دی, اپنی دولت مجھے دی. وَوَازَرَتْنِ, مجھے میرے پہ ساری دولت قربان کی. ان اللہ عز و جل امرنی ان ابشر خدیجہ ببیت فی الجنہ, اللہ سبحانہ وتعالی نے عز و جل نے مجھے حکم دیا کہ میں خدیجہ کو بشارت دوں کہ جنت میں اللہ نے جناب خدیجہ کے لیے گھر بنایا. من قصب, یعنی زمرد کا, زمرد جو ہے زمرد کا, زمرد پتھر ہے سبز رنگ کا, ہرے رنگ کا پتھر ہے, بلکہ شاید میں نے پہنا بھی ہے, یہ ہرے رنگ کا جو پتھر ہے یہ زمرد ہے, زمرد کا بنا ہوا, موتیوں کا, پھرل کا اور زمرد کا بنا ہوا. لا سخب فیہا ولا نصب, نہ اس میں کوئی شور سنا جائے گا نہ ہی اس کے اندر کوئی نصب, اس میں پلر ہے, بہت خوبصورت جو ہے وہ. اور یہاں بہرحال جناب خدیجہ کے فضائل کے اندر بہت زیادہ احادیث یہ ہیں, بہار الانوار کی جلد نمبر 43, بہار الانوار کی, اور صفحہ نمبر 131 پہ سے میں نے یہ حدیث کو پیش کیا ہے. تو ایسے ہی بہت زیادہ جناب خدیجت الکبرا کی جو ہے وہ فضائل کے اندر احادیث ہیں، اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے بہت زیادہ ان سے متعلق اب آیات بھی ہیں، میں چند ایک آیات کی بھی طرف اشارہ کروں گا کہ حل جزاء الاحسان الا الاحسان فبأي آلاء ربكما تكذبان، اے جنو انسانوں تم اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے، لیکن اس سے اللہ پہلے کہہ رہا ہے کہ کیا احسان کا بدلہ احسان کے، یہاں احسان یعنی حسن حسن اخلاق حسن عمل، احسان سے مراد یہاں پہ یعنی حسن عمل یعنی بہترین جو عمل انجام دے اسے احسان کا ہے، کہا کیا نیک عمل کا نیک عمل کے علاوہ کوئی اور جزا ہو سکتی ہے؟ کتاب ہے کوکب دری، ظاہر حنفی ہیں یہ لکھنے والے، میرے پاس موجود ہے، ہاں مرحوم محمد سبتین سرسوی صاحب نے، سید محمد سبتین سرسوی صاحب نے اس کا ترجمہ کیا ہے، بہترین کتاب ہے، اردو میں ترجمہ انہوں نے کیا، کوکب دری جناب ابن علیہ السلام کے فضائل میں، تو اس میں امام صادق علیہ السلام سے روایت کی ہے کہ آپ نے فرمایا کہ یہ جناب ابو طالب اور جناب خدیجہ کے لیے آئی، دونوں محسن اسلام ہیں، جناب ابو طالب محسن اسلام، جناب خدیجہ محسنہ اسلام ہے، دولت قربان کی جناب خدیجہ نے، دیکھیں دولت کمانا مشکل لیکن اتنی دولت کمانا کہ دنیا کے امیر ترین لوگوں میں لوگ آنے لگے بہت مشکل ہے، اس سے زیادہ مشکل ہے اس دولت کا خرچ کر دینا، اسے راہ خدا میں بانٹ دینا تقسیم کر دینا، اور بہت زیادہ مشکل ہے کہ ان لوگوں پہ خرچ کرنا کہ جو اس کا احسان نہ لوٹا سکے، جناب خدیجہ نے ان مسلمانوں پہ دولت خرچ کی ہے، ان پہ اپنی دولت خرچ کی ہے کہ جو لوٹا ہی نہیں سکتے تھے، مقروض تھے ان کے قرضے اتارے، ان کے گھر لے کے دیے، انہیں مکان لے کے دیے، ان کے کھانے پینے کا بندوبست کیا، سب کچھ ان پہ قربان کر دیا، جناب خدیجہ الکبریٰ نے بے انتہا قربانیاں دی، تو حل جزاء الاحسان الا الاحسان، کیا احسان کا بدلہ احسان کے اور کچھ ہے؟ اللہ کے دین پہ سارا سب کچھ خرچ کر دیا جناب ابو طالب، جناب خدیجہ نے، جناب اللہ کے خزانے میں اب حل جزاء کیا، پروردگارہ تو کیا دے گا کہ انہوں نے تیرے دین پہ اتنے حسن عمل سے کام لیا، سب کچھ جناب ابو طالب نے اپنی سرداری قربان کر دی، فاقوں پہ آ گئے، شیب بدالے میں چلے گئے، جناب خدیجہ نے ساری دولت قربان کر دی، فاقوں پہ آ گئیں، اسی لباس میں جس کہا کہ مجھے دفنا دینا، تو اس وقت اللہ نے کہا حل جزاء الاحسان الا الاحسان، تو وہاں پہ امام صادق صاحب سے کوکب دوری میں روایت ہے کہ اللہ نے کہا کہ اے ابو طالب آپ کے پاس جو کچھ آپ نے سرداری میرے دین پہ قربان کر دی، اے خدیجہ جو کچھ آپ کے پاس مال تھا آپ نے میرے دین پہ قربان کر دی، اب میرے خزانے میں جو سب سے انمول ہیں اے ابو طالب وہ علی میں نے آپ کو دیا، اے خدیجہ میں نے اپنی فاطمہ آپ کو دی، اس کے بعد علی آدمی کہا مرج البحرین یلتقیان بینہما برزخ لا یبقیان فبأی آلاء ربکما تکذبان یخرج منہما اللؤلؤ والمرجان، کہا ان سے دو سمندر، کہا وہ دو سمندر کون اللہ نے عطا کیے، کہا علی و فاطمہ، بینہما برزخ لا یبقیان، ایک برزخ رسول خدا کے تاکہ نہ یہ ختم ہو نہ وہ ختم ہو، ان دو سمندروں سے تمہیں دو موتی حاصل ہوں گے، یخرج منہما اللؤلؤ والمرجان، دو موتی حاصل ہوں گے، ایک سبز ہوگا دوسرا سرخ ہوگا، جو سبز ہوگا وہ حسن مشتبہ ہوگا، جو سرخ ہوگا وہ حسین ابن علی ہوگا، یہ اللہ سبحانہ وتعالی نے، اب قرآن میں ایک اور آئے سورہ، سورہ ضحا، یہی مکی سورہ ہے، اور اس میں اللہ سبحانہ وتعالی نے فرمایا الم یجید کا یتیم فعبا، اے میرے حبیب کیا آپ کے رب نے آپ کو یتیم پا کے گود نہیں لے لیا، وجدک ضالا فہدا، اور آپ کو گمنام پا کے آپ کے نام کو شہرت کی طرف ہدایت نہیں دے دی، یہ اس طرح سے امام صادق علیہ السلام نے بحر الانوار میں جو یہ ہیں مختلف جلدوں سے میں پیش کر رہا ہوں، تو وہاں سے امام صادق علیہ السلام نے فرمایا کہ یہاں پہ ضالن فہدا، گمراہ نہیں کہیں گے رسول خدا کو، کہ جو بہت سے مسلمانوں نے ترجمہ کر دیا کہ علم یجد کا یتیم فاوا وجد کا ضالن ضال ولد ضالین جمع ضالین ضال کی، یعنی گمراہ پا کے آپ کو استغفر اللہ فہدا ہدایت نہیں دے دی، نہیں قرآن اہل بیت علیہ السلام کے بغیر سمجھ نہیں آ سکتا، تو اب امام صادق سے کہا کہ مولا یہاں کیا مراد ہے، کہا کہ اگر خود گمراہ ہے تو دوسروں کو کیا ہدایت دیں گے، تو کہا پھر یہاں سے کیا مراد ہے، کہا کہ کئی معانی ہیں ضال کے، جیسے حضرت علیہ السلام نے کہا الحکمت ضالۃ المومن، حکمت مومن کی گمشدہ چیز ہے، اینما تجدو خذوہ، جہاں پہ پاؤ اسے لے لو، ولو عند الکافر ولو عند اہل النفاق، چاہے کافر کے اہل عند اہل النفاق یعنی منافق کے پاس ہی کیوں نہ ہو علم کو لے لو، تو گم شدہ چیز ہے، گم نام کو بھی ضال کہا جاتا ہے، تو کہا کہ رسول خدا کی شہرت نہیں تھی، معلوم نہیں تھے، ان کو جانتے نہیں تھے، کہا کہ آپ کے نام کو ہم نے شہرت کی طرف ہدایت دی، تو کہا وجدک ضالا فاغنا، وجدک عائلا فاغنا، اور ہم نے آپ کو بے مایا پایا، بے دولت پایا، بغیر دولت کے پایا، محتاج پایا، فاغنا، اور ہم نے آپ کو غنی کر دیا، مستغنی کر دیا، دولت مند کر دیا. کس نے رسول خدا کو گود لیا کہ اللہ نے کہا کہ یہ انہوں نے گود نہیں لیا، ہم نے گود لیا. اللہ کبھی کسی کافر کے فعل کو اپنا فعل نہیں کہتا، اپنے نبی کے فعل کو اپنا فعل کہتا ہے، معصوم کے فعل کو، یا کسی صاحب عصمت کے، کسی نبی کے، کسی وصی کے فعل کو اپنا فعل کہتا ہے. تو یہاں پہ قرآن کریم میں اللہ نے کبھی کسی کافر کے فعل کو اپنا فعل نہیں کہا، بلکہ کہا کہ وما رمیت اذ رمیت ولکن اللہ رما. اے میرے حبیب، جو آپ نے کنکریاں ماری ہیں شیاطین کو، یہ آپ نے نہیں ماری، یہ ہم نے شیاطین کو کنکریاں ماری ہیں. یہ کنکریاں جناب رسول خدا نے ماری، اللہ کہہ رہا ہے یہ شیطانوں کو کنکریاں آپ نہیں مارے، ہم نے گود لیا جناب رسول خدا کو. جناب ابو طالب نے، جناب عبد المطلب سے، جناب ابو طالب نے وہ دونوں اوصیا، جناب علامہ مجلسی نے لکھا ہے الحق الیقین میں، اور یہ روایت احمد سے کہ اوصیا حضرت عبد المطلب، حضرت ابو طالب دونوں اوصیائے جناب اسماعیل میں سے تھے، وسیع تھے. اللہ کبھی بھی کسی نبی یا وسیع کے علاوہ کسی کے فعل کو اپنا فعل نہیں کہتا. تو اللہ نے کہا کہ کس نے گود لیا میرے حبیب، ہم نے. اتنی محبت سے جناب ابو طالب نے پالا جناب رسول خدا کو کہ اللہ کہہ رہا ہے ہم نے آپ کو پالا، ہم نے نا کی سربراہی کی. اور یہاں پہ جناب خدیجہ نے اپنی ساری دولت اسلام پہ قربان کر دی، اپنی دولت کو قربان کیا کہ اللہ نے کہا اے خدیجہ یہ آپ نے دولت قربان نہیں کی، ہم نے. تو اب یہاں پہ جناب خدیجہ کس درجے پہ فائز ہیں کہ نہ نبی ہیں، نہ وسیع ہیں، نہ امام ہیں، کیونکہ خواتین میں سے نہیں ہوتی. تو ان کے فعل کو اللہ اپنا فعل کہہ رہا، اتنی ان کی عظمت. اور جناب خدیجہ سے متعلق بعض لوگوں نے کہا بوڑھی تھیں، استغفر اللہ کے تعالیٰ، خوبصورت نہیں تھیں، یہ سب بغض درباری جو تھے، یا جو زر خرید، یا جو بکے ہوئے قلم تھے انہوں نے، اور پھر بہت سے لوگوں نے اشتباہاً لکھا، وہ ایک نے لکھ دیا، باقی لوگ وہیں سے نقل کرتے چلے گئے. تو جناب خدیجہ جو ہیں وہ مرحوم علامہ سے جعفر مرتضی عاملی، ان کی صحیح من سیرت نبی الاعظم میرے پاس موجود ہے، سامنے رکھی ہے 35 جلدوں میں. تو انہوں نے کتاب جناب خدیجہ الکبریٰ کی، اس میں لکھا کہ بوڑھی نہیں تھیں، 40 برس کی نہیں تھیں، اور 3 دفعہ بیوہ ہو گئی، سب کچھ نہ، بے انتہا روایات ہیں. اور خود یہاں پہ میں آپ کے لیے روایت پڑھ دیتا ہوں، یہ امام جناب خدیجۃ الکبریٰ سے متعلق، اب یہ خود روایات جو ہیں وہ ائمہ اہل بیت علیہ السلام سے ہیں، یہ تو خود روایت جناب رسول خدا سے ہے کہ ان کے لیے کہ جناب خدیجۃ الکبریٰ سے انہوں نے شادی کی، اور جناب خدیجہ بنت خویلد ابن اسد، جناب خدیجہ جو ہیں وہ خویلد کی بیٹی تھی جو کہ اسد کے بیٹے تھے، اور ان کے والد جو ہیں وہ رسول خدا کے جو اجداد ہیں ان میں اگر آپ پیچھے جائیں تو قصے پہ دونوں مل جاتے ہیں، بھائی تھے جناب خدیجہ کے پردادا اور رسول خدا کے پردادا، یعنی دادا تھے حضرت عبد المطلب، حضرت عبداللہ کے بیٹے رسول خدا، رسول خدا حضرت عبداللہ بیٹے تھے حضرت عبد المطلب کے، جن کا نام شیبہ تھا، اور ان کے والد تھے حضرت ہاشم، اور ان کے والد تھے حضرت عبد مناف. اور وہ قصیب پہ جا کے مل جاتے ہیں کہ دونوں کا شجرہ رسول خدا کا 3 نسلوں کے بعد مل جاتا ہے، ایک ہی نسل سے تھے حضرت رسول خدا صلی اللہ علیہ وسلم، حضرت خدیجہ. تو اور جناب خدیجۃ الکبریٰ سے متعلق ہے کہ جناب خدیجہ کے چچا، وہاں نے لکھا کہ چچا ساتھ بھائی، بہرحال ورقہ بن نوفل آئے اور کہا کہ بھائی، پوچھنے لگے کہ بھائی تمام سنادید سندید جو تھے، یعنی سردار، بڑے بڑے رئیس، جتنے بھی مکے کے قریش کے سردار تھے، ان سب نے آپ کے لیے رشتے بھیجے، آپ نے ہر رشتے کو منع کر دیا، کسی میں جرت نہیں تھی رشتہ مانگے، لیکن بہت سے سنادید نے رشتے بھیجے، کہ نہیں رشتہ قبول ہمیں کہ الا وقت خطبہ کا، کوئی ایسا سردار جس نے آپ کے لیے رشتہ نہ بھیجا ہو، آپ نے سب کو رد کر دیا. کہا ہاں، کہ ان میں سب میں وہ شرائط نہیں، یعنی انہیں بھی بشارت تھی، اور خود حضرت خدیجہ الکبریٰ کے جو چچا تھے وہ تمام گزشتہ کتابوں کا علم رکھتے تھے کہ مکے کے اندر ایک نبی آئیں گے. تو کہا کہ وہ نبی کو کہا کہ بھئی یہ تمام صفات کے مالک ہیں. جب کہا تو یہ لکھا ہے کہ جناب خدیجہ الکبریٰ نے سوال کیا، کہا یا امی، اے میرے چچا مجھے بتائیے کہ کوئی عیب ہے मोहम्मद के अंदर का नहीं, वो तमाम ऐबों से पाक हैं। और फिर उन्होंने उनके बताना शुरू किया रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के फजाइल को, मनाकिब को, और कहा कि असलहु असील का बे इंतहा खानदानी आदमी है, वफरहु तवील वतरफु कहील वखिलकतहु जमील वफदलहु अमीम वजूदहु अजीम वल्लाही या खदीजा मां कजिब तो फीमा कुल, तो मैंने कोई झूठ नहीं बोला, ये तमाम फजाइल मनाकिब के बे इंतहा खूबसूरत, बहुत सखी, तमाम फजाइल उनके कमाला, यानी बे इंतहा उन्होंने तारीफ की जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की। और फिर पूछा कि और बताएं, मुझे मजीद बताएं, या अम्मा सिफली, मुझे और उनकी सिफात बताएं, क्या उनमें ऐब है? कहा या खदीजा वजह हो अकमर, का चांद से ज्यादा खूबसूरत उनका चेहरा, व जबीन हो अजहर, उनकी पेशानी सितारों से ज्यादा चमकदार, व तरफ अहवर, व लफ्ज़ हो अजब, यानी बोलना उनका कलाम बहुत खूबसूरत प्यारे अंदाज से बोलते हैं, वलमिस को अजफर, बे इंतहा खुशबू आती है उनके बदन से, व अहला मिन सक्कर, शहद से ज्यादा जो है वो उनका कलाम मीठा है, बोलना चेहरा, व इज़ा मशिया का नहुल बद्र इज़ा बदर, और जब वो चलते हैं तो लगता है कि चांद का टुकड़ा, नूर का टुकड़ा चल रहा है, यानी बे इंतहा जो है वो, बार टाइम नहीं है, तो कहा जनाब खदीजा अल-कुबरा ने कि ये जिनके कमालात हैं मैं ऐसे से शादी करूंगी, और उन्होंने रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के लिए रिश्ता भेजा हजरत नफीसा खातून के जरिए। और बहरहाल मुख्तलिफ जो है रिवायात हैं तो अहले सुन्नत के यहां के, तो अब जब हजरत अबू तालिब ने जो है वो कहा अल खातिम मिन्ना मोहम्मद इब्न अखी वल मखतूबा तो खदीजा, और जनाब खदीजा के लिए खुद जनाब रसूल खुदा ने भेजा रिश्ता, बहुत से लोगों का नहीं रसूल खुदा ने के लिए भेजा जो है जनाब खदीजा ने, क्यों जनाब खदीजा ने रिश्ता भेजा? क्योंकि ताकि कोई ये बदअकीदा आदमी ना कहे कि अरे मोहम्मद ने दौलत देखी थी, माल देखा था, तो दौलतमंद खातून के लिए, मलिकतुल अरब के लिए रिश्ता भेज दिया। तो बे इंतहा कमालात की फजाइल की मालिका है जनाब खदीजतुल कुबरा, और रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि चार खवातीन से अफजल दुनिया में कोई खातून नहीं। कहा वो चार खवातीन कौन है? तो कहा आसिया इमरात, यानी फिरौन की जो बीवी थी आसिया, वो हजरत आसिया, मरियम बिनते इमरान, हजरत मरियम जो ईसा की माँ, हजरत इमरान की बेटी, नबी इमरान की बेटी जनाब ईसा सलामुल्लाह अलैहिम, तो उनकी, और कहा कि खदीजा बिनत खुवैलद और खदीजा, और फातिमा बिनत मोहम्मद, और हजरत फातिमा रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की अपनी बेटी। कहा वाह, और ये जो चौथी हैं वो इनमें भी अफजल हैं। तो इतने फजाइल और मनाकिब जनाब खदीजतुल कुबरा सलाम अलैहा के रसूल खुदा ने पेश किए। अब ये कितने फजाइल और मनाकिब होते हुए कितना बुग़्ज़ व इनाद रखा गया कि उनको कहा गया कि नहीं वो बेवा थीं और उनके पहले से औलादें थी, और उनको जो है वो तीन अपने वो साबिका शोहरों से दौलत मिली। ये सारा बनू उमैया का घड़ा हुआ जनाब खदीजतुल कुबरा की जो है वो खानदानी खातून थी, और उन्होंने अपनी खुद तजारत जो है वो अपनी तजारत करती थी, और उनकी तजारत जो है वो उनका माल तजारत मुख्तलिफ लोग लेके जाते थे, और 40 बरस की नहीं थी, रिवायात में इख्तलाफ है कितने बरस की थी, बाज़ ने लिखा 28 बरस की थी, और खुद बाज़ ने यहाँ तक लिखा है कि नहीं 25 बरस ही की थी रसूल खुदा जितनी थी, और शादी नहीं करती थी, कहती थी कोई मुझे रिश्ता कबूल नहीं, यानी उन्हें बशारत थी। तो अब ये जनाब अब्दुल मुत्तलिब को बशारत थी कि उनके यहाँ पोता पैदा होंगे, जनाब अब्दुल्ला को बशारत थी उनके यहाँ बेटा होगा, खास एक नबी, जनाब अबू तालिब को बशारत थी कि जनाब रसूल खुदा जो हैं वो खास हस्ती हैं, जनाब फातिमा बिनते मोहम्मद जन फातिमा बिनते असद को बशारत थी, वो इसलिए इतनी मोहब्बत करती थी, चची जो हैं वो उन्होंने पाला, जनाब आमिना को बशारत थी रसूल खुदा की कि भी मेरे यहाँ बेटा होगा नबी, जनाब खदीजा को बशारत थी कि नबी से उनकी शादी होगी, इन सब को बशारत थी। तो क्या खुद रसूल खुदा को कोई बशारत नहीं थी? उन्हें खुद कुछ नहीं पता था कि मैं नबी हूँ? मुसलमानों का अकीदा ये होना चाहिए कि बिल्कुल ये सवार हो कुरान करीम की रूह से, रिवायात की रूह से, तारीख की रूह से, तो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम काम हस्ती नहीं है, जब सबको बशारत थी तो ये कैसे मुमकिन है कि उन्हें खुद अपने मुतालिक कुछ ना पता हो? तो हजरत खदीजतुल कुबरा बे इंतहा दौलतमंद, और उन्होंने अपनी सारी दौलत इस्लाम पर कुर्बान कर दी। और तारीख में उठा के देखें कि जब जनाब खदीजतुल कुबरा 10 माह रमजान जो है उनकी वफात की तारीख है कि उस वक्त रसूल खुदा पे ईमान लेके आई कि रसूल खुदा, मैंने भी जैसे आपके लिए रिवायत पढ़ी कि जब कोई ईमान नहीं रखता था, देखें जनाबे अबू तालिब तो औसिया में से थे, जनाबे अब्दुल मुतलिब औसिया में से, जनाब इस्माइल के जनाबे अमीर मासूम, इमाम मासूम है। आइम्मा अलैहिस्सलाम की जो माएँ हैं, जो बेहतरीन ख्वातीन थी, अल्लाह ने उनका इंतखाब किया आइम्मा की माँ बनने के लिए। जो बेहतरीन ख्वातीन थी अल्लाह ने उनका इंतखाब किया। और जिस बीबी ने जनाबे फातिमतु जहरा की मां बनना हो, सोचिए वो बीबी कितनी पाक दामन होंगी। इतनी पाक दामन थी कि बेअसत से पहले, रसूल खुदा के ऐलान रिसालत से पहले मक्के में उन्हें ताहिरा कहा जाता था। रिवायात में है कि यानी तमाम के तमाम मक्के वाले उन्हें जनाबे खदीजतुल कुबरा को ताहिरा कहा करते थे, उनका लकब ताहिरा था। तारीख उठा के देखें और रिवायात के अंदर भी है, मैं ये रिवायत पेश कर दूं आपके लिए। जना सैयदतुन निसा की वालिदा हैं और उनके बेनतहा फजाइल मनाकिब। और बहरहाल यहां पे इतनी रिवायात हैं, मैं कौन सी रिवायत पढ़ूं कौन सी ना पढ़ूं। तो बहरहाल जनाब खदीजा के मुतालिक जो है, इन खदीजा इमरातुन खामिला मैमूना फाजिला तख्शल आर वतहज़र शनार, यानी जनाब खदीजा के लिए है कि कामिल पाक दामन मुबारक साहिब फजीलत खातून थी, जो तमाम ऐबों से, तमाम आरों से, तमाम ऐबों से पाक थी और तमाम आरों से परहेजगार। और उनकी जो है वो हर चीज में उनका खास मकाम, कानत तुद्दई फिल जाहिलियत ताहिरा, उनको ताहिरा यानी पाकीजा बीबी कहा जाता था। जब यानी मक्के के अंदर लोग जिस तरह के लोग थे, वो लोग तब जनाब खदीजा को कहते थे ये पाक है, ये पाक दामना। जब उन्होंने मां बनना था जनाब फातिमा जहरा की, तो सोचिए उनकी क्या क्या फजीलत होगी, उनकी क्या मकाम होगा। तो जनाब खदीजतुल कुबरा सलाम अलैहि, बहरहाल फिर बाद वाले जो है लोगों ने उनसे मुतालिक जो है वो खानदानी शराफत उनकी बहरहाल है, उनके वालिद, उनके अजदाद, मैं बहरहाल उसमें नहीं जाऊंगा। तो अब बहुत ज्यादा तफसीलात हैं। तो खुवैलद इब्ने असद, जो उनका पूरा शजरा मैं आपके सामने पेश कर रहा था पहले, अगर सुन लीजिए उनका जल्दी से मैं पेश कर देता हूं आपको, क्योंकि मुझसे पूछा भी गया था कि उनके पूरे के पूरे कबीले से मुतालिक। तो हजरत खदीजा बिन्त खुवैलद, और ये उनके वालिद का नाम खुवैलद था और दादा का नाम था असद। हजरत खदीजा सलामुल्लाह अलैहा के दादा असद थे, और उनके जो परदादा थे ये जो पूरा का पूरा अल अनवार सातिआ मिन अल गर्राए ताहिरा, गालिब सैलावी नामी जो है वो एक मुअल्लिफ हैं, उन्होंने पूरी किताब लिखी है। और जनाब खदीजतुल कुबरा का जो पूरा शजरा नामा दिया है, कुरैश के सरदारों में से थे और वो जो चार अफराद जिनका मुआहदा हुआ था उनमें से एक थे। और रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जो है उस मुआहदे की तारीफ की है। और उनकी वालिदा का नाम जो है जनाब खदीजा की था, खुद मादर ग्रामी हज़रत खदीजा, उनका नाम भी फातिमा बिनते जायदा इबन असम इबन रवाहा इबन हजर इबन अब्द इबन मईस इबन आमिर इबन लोवी इबन गालिब इबन फहर। तो यानी जनाब खदीजा अपने वालिद की तरफ से तीसरी नस्ल में कुसै पे रसूल खुदा से उनका शजरा मिल जाता है, और वालदा की तरफ से आठवीं पुश्त में रसूल खुदा से उनका शजरा मिल जाता है। और दोनों तरफ से अपने वालिद वालदा दोनों की तरफ से वो रसूल खुदा के हम शजरा हैं, आठवीं पुश्त में अपनी वालदा की तरफ से और तीसरी पुश्त में वालिद की तरफ से असद इब्ने अब्दुल अज़्ज़ा, उनके दादा परदादा, और वो जो है वो हेल्पफुल फजूल जो है मशहूर जो मुआहदा था अरबों का, उसके अंदर वो शामिल थे। मैं चल से चंद जुमले, मैंने सवालात का भी आज कहा था, वादा किया था मैं दूंगा जवाब, तो चंद एक सवालात के मैं जवाब दूंगा आज, लेकिन अगर मैं कोशिश करूंगा कि बहुत ज़्यादा सवाल आ गए हैं आज फिर। देखिए मैं कोशिश करूँगा कि बहरहाल मौजू से मुतालिक हो, तो कल इंशाल्लाह करके सवालों के जवाब पेश कर दूंगा, क्योंकि जनाबे खदीजा के। तो अब जनाबे खदीजतुल कुबरा, जिनकी इतने इनके फजाइल, इतने मनाकिब, लेकिन अब आखिर सिन में अगर आप देखें तो शेबे बिताले में तकरीबन 2 साल, कमोबेश 2 साल शेबे बिताले में रहीं, और क्योंकि मलिकतुल अरब थी, उन्होंने गुर्बत नहीं देखी थी। नजबला में मौला अमीर उम्मीन साहब कहा कि जनाबे अबू तालिब क्योंकि सरदार थे, जनाबे खदीजा दौलतमंद थी, उन्होंने गुर्बत नहीं देखी थी। बॉयकॉट हुआ था रसूल खुदा का, जो उन्होंने जैसे कहते हैं आपकी सादा जबान में हुक्का पानी बंद कर दिया था, रसूल खुदा के खिलाफ कुरैश के सरदार जमा हुए, अबू जहल, अबू सुफियान और अबू ये अबू लहब और ये सारे के सारे, उतबा शेबा, सब ने मुआहदा किया कि भी हम जो है वो अब ये बुतों को बुरा कहने से बाज नहीं आ रहे, तो इनको हम इनके तमाम के तमाम के साथ ताल्लुकात जो है बंद कर दिए जाएँ और उनको महसूर कर दिया जाए। तो शेबे बिताले में रसूल खुदा को जब कहा तो जनाब अबू तालिब ने कहा नहीं, मैं साथ जाऊँगा। जनाब खदीजा साथ गई, बदतरीन वक्त में साथ दिया रसूल खुदा का। और जनाब अमीर नहर वाला में जो मैं पेश कर रहा था कि कहते हैं कि वो क्योंकि उन्होंने गुर्बत नहीं देखी थी, तो वहां पे बास का खाने को एक एक दिन नहीं मिलता था, दो दो दिन गुजर जाते थे। तो कहा कि बास का पत्ते खा लेते थे दरख्तों के, उस पर गुजारा करते थे और उनकी खाल बारीक हो गई थी। आपको पता ना कि बास का इंसान जो कमजोर हो जाता है तो खाल बारीक, छोटी छोटी चीजों से जख्म लग जाता है। तो कहा कि उनके वो अगर पेट की खाल भी इंतहा बारीक हो गई थी, जिस्म जो है बहुत नहीफ हो गया था, लागर, और उन्हीं मसायब का, उन मसायब की ताब ना लाते हुए दोनों इंतकाल कर गए। पहले जनाब अबू तालिब, फिर जनाब खदीजा, एक ही साल में दोनों का इंतकाल हो गया। बिना बर रिवायत जनाब अबू तालिब के 26 रजब को और जनाब खदीजतुल कुबरा 10 माह रमजान को, दोनों ही आगे पीछे इंतकाल करके रसूल खुदा ने उस साल को आमुल हुजन करार दिया, गम का साल करार दिया। जनाब खदीजा ने आखिरी वक्त में भी वसीयत की कि ए फातिमा अपने बाबा से कहें कि मुझे मेरी इस पोशाक में दफना दें, यानी जब जानती हैं रसूल खुदा बाहर नहीं जा सकते, पाबंदियां हैं रसूल खुदा पे, तो वसीयत कर दी कि मुझे मेरी इसी पोशाक में दफना दें। और उसी पोशाक में रसूल खुदा ने उन्हें उनका अपना कफन दिया, फिर अपनी अबा जिसमें पहली वही नाजिल हुई थी, अपना वो पीराहन, वो अपनी अबा, उसका कफन दिया, यानी जो अपने लिबास उसी जनाब खदीजा के लिबास के ऊपर अपना जो पूरा का पूरा एक चादर उड़ाई जाती है, वो चादर जो है रसूल खुदा ने अपनी अबा की दी, क्योंकि जानते हैं जनाब खदीजतुल कुबरा बे इंतहा उनके उनका यानी वो अबा देना, यानी वो अलामत थी कि रोज कयामत हर इंसान जिस तरह से अपने लिबास पे नाज करता है, उस लिबास पे नाज करें कि जो रसूल खुदा ने उन्हें अपनी अबा उढ़ाई और जिस पे आपकी वही नाज़िल, और उसी में दफनाया जन्नत मुअल्ला में, जहां जनाब अबू तालिब और जनाब खदीजतुल कुबरा और वहीं पे रसूल खुदा के दोनों बेटे हजरत कासिम, हजरत अब्दुल्ला की भी कबूर हैं। तो बे इंतहा मसायब से कुछ नहीं, और फिर वसीयत की कि आप मेरे बाद शादी शुरू कीजिएगा, लेकिन मेरी बेटी फातिमा का ख्याल रखिएगा। यानी ये मोहसिना इस्लाम वसीयत कर रही हैं उम्मत को कि देखो मेरे बाद मेरी बेटी को ना सताना। ये वसीयत रसूल खुदा को नहीं है कि मेरी बेटी का ख्याल रखिएगा, ये उम्मत को वसीयत है मेरी बेटी का ख्याल रखना। तो जनाब खदीजतुल कुबरा सलाम अलैहा के उन तमाम के तमाम अगर आप फजाइल को देखें और उनके फिर मसाइब को देखें, तो उनकी जिंदगी के अंदर जो है वो आपको जितने उन्होंने फजाइल देखे थे उतने ही उन्होंने मसाइब देखे। सारी दौलत कुर्बान कर दी खत्मी मर्तबत पे। मैं आज सवालात नहीं ले रहा क्योंकि सवालात जो हैं वो मौजू से मुतालिक नहीं हैं। जब मौजू से मुतालिक भी हूं तो मैं जनाब खदीजा से मुतालिक पे खत्म करना चाहता हूँ बात को आज। इंशाल्लाह कल मैं आप लोगों के सवालों के जवाब दूंगा, बहुत माजरत के साथ आज मैं सवालों के जवाब पेश नहीं कर रहा हूँ, सवालात जो हैं वो बहुत ज़्यादा हैं। मैं सिर्फ 2 जुमले और पेश करना चाहता हूँ, उसके बाद फिर इंशाल्लाह तमाम कर दूंगा कि जनाबे खदीजतुल कुबरा से मुतालिक अगर आप देखें आयात रिवायात आइम्मा अलैहिस्सलाम की अगर आप पढ़ें कि जनाब सगीदा की और आइम्मा की सीरत में, तो हर जगह पे ज़ियारात में जनाब खदीजतुल कुबरा का तज़किरा है, दोनों का तज़किरा आता है। जनाब अमीर इब्न السلام عليك ابن رسول الله، السلام عليك ابن امير المؤمنين، السلام عليك ابن فاطمه الزهراء، السلام عليك ابن خدیجه الكبرى. امام حسین کی زیارت پڑھی، ائمہ علیہ السلام کی، ان کی فضیلت میں پڑھے تو جگہ جگہ پہ، کیونکہ رسول خدا کا نام ہے تو ساتھ میں رسول خدا کے جناب خدیجہ کا نام آیا، کسی اور زوجہ کا نام نہیں لیا. اے علی مرتضیٰ کی، اے فاطمہ زہرا کے بیٹے، اور کس کے؟ پہلے کہا رسول خدا اور پھر آخر میں کہا جناب خدیجہ کے، تو جناب خدیجہ کا ہر جگہ پہ نام لیا کہ آپ ان کے بیٹے ہیں، ان کو ماں قرار دیا آئمہ علیہ السلام کی. اماموں کی ماں عام ہستی نہیں ہے، جناب خدیجہ الکبریٰ کی فضیلت، ان کے کہ ہر امام علیہ السلام نے ان پہ فخر کیا، ناز کیا، ہم خدیجہ الکبریٰ کے بیٹے ہیں. ایک جگہ پہ امام حسن مجتبیٰ نے تذکرہ کیا، کہا کہ تو معاویہ سے کہا کہ تو ابو تیرا باپ ابو سفیان ہے، میرے بابا علی مرتضیٰ ہیں، تیرا دادا حرب ہے، تیرا جد جو ہے وہ حرب ہے، میرے جد رسول خدا ہیں، تیری ماں ہند ہے، ہندہ کا نام لیا، میری ماں فاطمہ، تیری جدہ جو ہیں وہ قتیلہ ہیں، یعنی قتیلہ یا قتیلہ، یعنی برے الفاظ میں اس کو یاد کیا جدہ کو، کہ میری جدہ خدیجہ الکبریٰ ہے، میں خدیجہ الکبریٰ کی نسل میں ہوں. تو یعنی بے انتہا فضائل و مناقب، یعنی آئمہ علیہ السلام نے بہترین الفاظ میں جس بی بی کو یاد کیا ہے وہ جناب خدیجہ الکبریٰ ہیں سلام اللہ علیہا. اور کتنے آج افسوس کی بات کہ آج ان کی قبر ٹوٹی ہوئی ہے، جنت البقیع، جنت معلیٰ دونوں ڈھا دیے گئے. جنت البقیع میں آپ دیکھیں تو رسول خدا کی اہل بیت کی قبریں، جنت معلیٰ میں اہل بیت رسول کی قبریں اگر آپ دیکھیں تو آج قبروں کو توڑ دیا گیا. میں اسی پہ تمام کروں گا، پروردگارا تجھے واسطہ اپنے حبیب کا، ہمیں جنت البقیع جنت معلیٰ دوبارہ تعمیر ہوتا دیکھنا نصیب فرما، دشمنان اہل بیت کو نیست و نابود فرما پروردگارا، تمام ظالموں کا خاتمہ فرما، دنیا سے یہ جتنی وبائیں ہیں یہ کرونا وائرس کا خاتمہ فرما، مؤمنین کی حفاظت فرما، اور ہم سب کی عاقبت بخیر فرما، ہم سب کو خلوص نیت سے دین کی خدمت کی توفیق عنایت فرما، ہم سب کو ہمارے یہ جتنے اعمال ہیں، نماز روزے، ہمارے اعمال، ہمارا ایمان، پروردگار ہمیں سیدھے راستے پہ قائم و دائم فرما، ہمیں قرآن پڑھنے، قرآن سمجھنے، قرآن پہ عمل کرنے کی توفیق عنایت فرما، ہمیں روز قیامت محمد علیہ وسلم کی شفاعت نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم بحق محمد وآله الطيبين.